नमस्कार, मानवाधिकार शिक्षा रेडियो कार्यक्रममा स्वागत छ। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय र रेडियो धनगढीले तयार पारेको हो। यो कार्यक्रम हरेक शनिबार बिहान 8:15 बजेदेखि 8:35 बजेसम्म रेडियो धनगढी 90.5 MHz धनगढीबाट प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np/www.inseconline.org मा लगन गरी चाहेको बेला सुन्न सक्नुहुन्छ। आज मानव बीजबिखन तथा ओसार पसार विरुद्धको 14 अन्तर्राष्ट्रिय दिवस सरकारी तथा गैर सरकारी संस्थाहरूले विभिन्न कार्यक्रमहरू गर्दै मनाउँदै आएका थिए। तर यो वर्ष भने विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण कुनै कार्यक्रम भने हुन सकेन। आजको कार्यक्रममा हामीले मानव बीजबिखनको समग्र पछिल्लो अवस्था, चुनौती र जोखिमका सन्दर्भमा केन्द्रित गरेका छौँ। नेपालको पश्चिमी सिमानाका त्रिनगर गड्डा चौकीलाई मानव तस्करहरूले तस्करीको ट्रान्जिट पोइन्टका रूपमा प्रयोग गर्ने गरेको भेटिएको छ। पश्चिमी क्षेत्रको मुख्य नाकाका रूपमा रहेका यी नाकाहरूमा दलालहरूले देशका विभिन्न ठाउँबाट आफ्नो जालमा पारेर भारत लगायत तेस्रो मुलुकमा लैजाने गरेको पाइएको हो। आजको कार्यक्रममा हामीले सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत जयन्ती गिरीसँग गरिएको कुराकानी।
दुई किसिमको जोखिम चाहिँ यो प्रदेशमा छ जस्तो लाग्छ मलाई। हाम्रै प्रदेशभित्रका चाहिँ व्यक्तिहरू, नागरिकहरू बीजबिखनको पर्न सक्ने सम्भावना छ भने, अर्को भनेको चाहिँ हाम्रो प्रदेशको नाकाहरूलाई चाहिँ एउटा ट्रान्जिटको रूपमा प्रयोग गरेर चाहिँ यो प्रदेशभन्दा बाहिर अन्य प्रदेशका व्यक्तिहरू, नागरिकहरू पनि अथवा महिलाहरू यो नाका प्रयोग हुने गरेको पाइएको छ।
त्यस्तै माइती नेपाल कैलालीका जिल्ला कार्यक्रम संयोजक शिवचरण चौधरीसँगको कुराकानी।
बन्दाबन्दीको अवस्था पनि हामीले 129 जनालाई चाहिँ हामीले सिमानाकाबाट उद्धार गरेका थियौँ र अहिले चाहिँ लकडाउनको समयमा पनि अब लालहरू सक्रिय भएको, आन्तरिक बेचबिखन पनि बढ्दै गएको कुरा चाहिँ हामीलाई जानकारीमा आएको अवस्था चाहिँ छ।
र साथमा यसै विषयमा तयार पारेको रेडियो रिपोर्ट लगायतका विषयवस्तुहरू प्रस्तुत गर्नेछौँ। कार्यक्रम अवधिभर हामीलाई सुनेर साथ दिनुहोला र सुनिसकेपछि रचनात्मक सुझाव, सल्लाह र प्रतिक्रिया पठाएर सहयोग गर्नुहोला। मानव बीजबिखन एउटा यस्तो अपराध हो जसले महिला, बालबालिका र थुप्रै पुरुषलाई समेत गलत कार्यहरू जस्तै श्रम, यौन जस्ता कार्यमा संलग्न गराउँदछ। महिला वा बालबालिकालाई वेश्यावृत्तिमा लगाउने, यौन दासी बनाउने वा मनोरञ्जन उद्योगमा लगाउने जस्ता कार्यलाई मात्र मानव बीजबिखन मान्ने परिभाषा निकै पुरानो भइसकेको छ। मानव बीजबिखनको प्रवृत्ति फेरिँदै गएको छ। कुनै पनि व्यक्तिको इच्छा विपरीत धम्कीको प्रयोग, जबरजस्ती तथा धोकाद्वारा कुनै प्रकारको शोषण, घरेलु काम, मानव अङ्ग झिक्ने, वेश्यावृत्ति वा अन्य प्रकारका यौन शोषण गरिन्छ भने त्यो नै मानव बीजबिखन तथा ओसार पसार हो। हरेक वर्ष चाहिँ यस वर्ष पनि संयुक्त राष्ट्रसङ्घले मानव बीजबिखन सम्बन्धी जनमानसहरूमा सचेतना फैलाउन आजको दिनमा यो दिवस मनाउँदै आएको छ। पछिल्ला वर्षहरूमा महिला बीजबिखन पहिलाको भन्दा नयाँ स्वरूपमा विकसित भइरहेको भन्दै न्यूनीकरणका लागि चुनौतीहरू थपिएको अधिकारीहरूले बताएका छन्। महिला बीजबिखन हुने संख्या मात्रै नभई शैली पनि बढ्न थालेको विवरणहरूले देखाएको छ। सामाजिक सञ्जालको बढ्दो प्रयोग, विदेशीसँग विवाह गर्ने क्रम र वैदेशिक रोजगारीमा जान चाहने महिलाहरूको संख्या बढेसँगै बीजबिखनमा पर्ने जोखिम पनि बढेको जानकारहरू बताउँछन्। प्रहरीका अनुसार केही वर्ष अघिसम्म गाउँका अशिक्षित महिलाहरू मात्रै बीजबिखनको जोखिममा पर्ने गरेको भए पनि पछिल्ला 4-5 वर्ष यता सहरकै शिक्षित महिला पनि बीजबिखनको जोखिममा पर्न थालेका छन्। विभिन्न सरकारी तथा गैर सरकारी संस्थाले 2 दशकभन्दा लामो समयदेखि बीजबिखनमा पर्न सक्ने महिलाहरूको उद्धारका लागि विभिन्न कामहरू गर्दै आएका छन्। तर पछिल्लो 5 वर्षकै तथ्याङ्क मात्रै हेर्ने हो भने पनि बीजबिखनमा परेका महिलाहरूको उजुरी प्रहरीसम्म आइपुगेका घटनालाई मात्रै हेर्ने हो भने वर्षनी बढ्दो देखिन्छ। गरिबीको फाइदा उठाउँदै कतिलाई वैदेशिक रोजगारीको प्रलोभनमा त कतिलाई विवाह बारीको मायाजालमा पारेर मानव बेचबिखन र तस्करी गर्ने गरेका उदाहरणहरू भेटिने गरेका छन्। मानव बेचबिखन अन्त्य गर्न हरेक राष्ट्रको सरकारले गरिबी हटाउने कामलाई विशेष जोड दिने नीति अप्नाउनु पर्छ। नेपालमा पनि सरकारले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण सम्बन्धी कानुन कार्यान्वयनमा ल्याएको छ। तर प्रभावकारी कार्यान्वयन हुन नसक्दा पीडकहरू सजिलै उम्किनेर पीडितहरूले न्याय पाउन नसक्ने अवस्थाको अन्त्य हुन सकेको छैन। यसै सन्दर्भमा सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत जयन्ती गिरीसँग कुराकानी गरेका छौँ। सुनौ उहाँसँग गरिएको यो कुराकानी। मानव अधिकार शिक्षा रेडियो कार्यक्रममा स्वागत छ।
हजुर धन्यवाद।
आज मानव अधिकार तथा ओसार पसार विरुद्धको दिवस हो, के छ कार्यक्रम यहाँहरू?
मानव वेशभूषण तथा ओसार पसार विरुद्धको दिवस चाहिँ नेपाल सरकारले 2064 सालदेखि मनाउन थालेको हो होइन। 2063 साल भाद्र 20 गते चाहिँ नेपाल सरकारले चाहिँ महिला तथा बालबालिका वेशभूषण विरुद्धको सार्क महासन्धि 2002 चाहिँ तत्कालीन व्यवस्थापिका संसदले अनुमोदन गरेको थियो, जुन चाहिँ 11 सार्क शिखर सम्मेलन काठमाडौँमा भयो होइन। त्यसले चाहिँ त्यो महासन्धि चाहिँ 2002 अनुमोदन गर्यो भने हाम्रो व्यवस्थित संसदले चाहिँ त्यसको 63 भाद्र 20 गते चाहिँ यो अनुमोदन गर्यो। त्यसैको सम्झना स्वरूप 2064 सालदेखि हरेक वर्ष भाद्र 20 गतेका दिन चाहिँ राष्ट्रिय मानव वेशभूषण तथा ओसार पसार विरुद्धको दिवस मनाउने गरिन्छ। यो वर्ष चाहिँ अब केन्द्रीय सरकारदेखि नै स्थानीय तहसम्म चाहिँ दिवसहरू चाहिँ यो कोभिडको सङ्क्रमणको जोखिम लाई मध्यनजर गर्दै एकदम सजगता र सतर्कताका साथ मनाउने भन्ने खालको एउटा सर्कुलेसन पनि भएको छ। सोही भएर चाहिँ हामीले चाहिँ यो वर्ष चाहिँ मानव वेशभूषण तथा ओसार पसार विरुद्धको चाहिँ रेडियो सूचनाहरू चाहिँ रेडियोहरू मार्फत चाहिँ बजाउन लगाएर सुसूचित गर्ने हिसाबले चाहिँ हामीले मनाउने तयारी गरिरहेका छौँ। प्रत्येक जिल्लाको चाहिँ एउटा कम्तीमा पनि एउटा रेडियो एफएमहरू मार्फत चाहिँ यो सूचना सन्देश बज्नेछ। त्यस्तै गरेर हामीले विभिन्न किसिमका विकास साझेदार निकायहरूसँग पनि छलफल र सहकार्य गरेर भर्चुअल रूपमा चाहिँ विभिन्न किसिमका छलफल अन्तर्क्रियात्मक कार्यक्रमहरू गरिरहेका छौँ। त्यस्तै गरेर सङ्घीय मन्त्रालयले महिला मन्त्रालयले आयोजना गरेको चाहिँ भर्चुअल मिटिङमा पनि हाम्रो मन्त्रालयको तर्फबाट चाहिँ सहभागिता रहने कुरा छ। यसरी चाहिँ अहिलेको चाहिँ परिवेश अनुसारको चाहिँ सचेतना फैलाउने र यो सेक्टरमा काम गर्ने विकास साझेदार प्लस सरकारी निकायहरूको चाहिँ बिचमा चाहिँ हामीले चाहिँ इन्टरनेट प्रयोग गरेर चाहिँ छलफलहरू अन्तर्क्रिया लगायतका कार्यक्रमहरू चाहिँ गरिरहेछौँ।
वेशभूषणको अवस्था कस्तो छ, कस्तो पाउनु भएको छ पछिल्लो समयमा?
अब यो वेशभूषणको अवस्था ठ्याक्कै यही नै छ भनेर मसँग डाटा त अहिले छैन, यति नै भन्न सक्दैन। तर पनि हाम्रो प्रदेश चाहिँ एउटा चाहिँ वेशभूषणको हाम्रो प्रदेशमा पनि एउटा समस्याको रूपमा रहेको छ। यो एउटा प्रमुख समस्या हो, किनकि हाम्रा नाकाहरू चाहिँ त्रिनगर नाका, त्यसै गरी गड्डाचौकी नाका छन्, त्यसै गरी यो दक्षिण बेल्टमा कञ्चनपुरको तपाईँ हेर्नुभयो भने सबै नाकाहरू खुला छ। अहिले घाँस काट्न गएको मैला अर्कोचोटि आउँछ कि आउँदैन भन्ने थाहा छैन। त्यहाँ चाहिँ पुरै बोर्डरहरू खुल्ला भएको कारणले गर्दाखेरि चाहिँ वेशभूषणको समस्या चाहिँ छ। अनि यदि हामीले चाहिँ तथ्याङ्कहरू हेर्ने हो भने पनि हाम्रो चाहिँ यहाँ मुद्दा दर्ता हुने प्रक्रियाहरू हेऱ्यौँ भने पनि थुप्रै केसहरू चाहिँ वेशभूषणबाट वेशभूषणका देखिन्छन्। र एउटा चाहिँ दुई किसिमको जोखिम चाहिँ यो प्रदेशमा छ जस्तो लाग्छ मलाई। एउटा चाहिँ हाम्रै प्रदेशभित्रका चाहिँ व्यक्तिहरू नागरिकहरू वेशभूषणको चाहिँ जोखिममा रहेको अथवा चाहिँ उनीहरू पर्न सक्ने सम्भावना छ भने, अर्को भनेको चाहिँ हाम्रो प्रदेशको नाकाहरूलाई चाहिँ एउटा ट्रान्जिटको रूपमा प्रयोग गरेर चाहिँ हाम्रो नेपाल यो प्रदेशभन्दा बाहिर अन्य प्रदेशका व्यक्तिहरू नागरिकहरू पनि अथवा महिलाहरू वेशभूषण यो नाका प्रयोग हुने गरेको पाइएको छ।
जस्तो पछिल्लो समयमा अशिक्षित महिला भन्दा पनि शिक्षित महिलाहरू बढी यसको जोखिममा परेको देखिन्छ, बढी यो वेशभूषणमा संलग्न भएको या वेशभूषण भएको पाइएको छ, यसलाई कसरी हेर्नु भएको छ तपाईँ?
अवश्य पनि यहाँले भने जस्तै यो वेशभूषणको चाहिँ यदि वेशभूषणमा परेका चाहिँ व्यक्तिहरूको चाहिँ हामीले चाहिँ यदि डाटा एनालाइसिस गर्ने हो भने उच्च शिक्षा अध्ययन गरेका व्यक्तिहरू अथवा महिलाहरूको सन्दर्भमा हामी विशेष कुरा गरौँ न, अहिले वेशभूषणमा पर्ने धेरै जसो चाहिँ हाम्रो महिलाहरू हुनुहुन्छ अनि कम छन्। त्यस्तै गरेर जो चाहिँ विद्यालय नै गएका छैनन्, अशिक्षित छन्, ती महिलाहरू ती व्यक्तिहरू पनि कम छन्। तर चाहिँ जो विद्यालय गएर ड्रप आउट भएको छन् त्यस्तो किसिमको नागरिकहरू, त्यस्ता किसिमका महिलाहरू चाहिँ वेशभूषण बढी वेशभूषण परेको देखेको छ तथ्याङ्कले पनि। मलाई के लाग्छ भने यो व्यक्तिगत विचारमा चाहिँ जस्तो जो उच्च शिक्षा आर्जन गरेका छन् उनीहरू चाहिँ अलिकति सक्षम भएको, अलिकति जानकार भएको, अलिक सचेत भएको कारणले गर्दाखेरि चाहिँ अलिक कम जोखिममा छन्। जो चाहिँ विद्यालय नै गएका छैनन् उनीहरूको विषयकोमा चाहिँ उनीहरूको डिसिजनहरूमा चाहिँ उनीहरूको आफ्नो डिसिजन उनीहरूले गर्न पाउँदैन। उनीहरूको जीवनमाथिको निर्णय, उनीहरूका सम्पूर्ण निर्णयहरू चाहिँ उनीहरूको परिवारले गर्ने गर्छ। उनीहरूलाई चाहिँ त्यति धेरै स्वतन्त्रता छैन, उनीहरूले चाहिँ बाह्य जीवनको स्वतन्त्रताको अनुभूति पनि गर्न पाएका छैनन्। र ऊ कहाँ जान्छ, के गर्छ, कोसँग बोल्छ, उसको कोसँगसँग छ, त्यो सबै कुराहरू चाहिँ उसको परिवार र सोसाइटीले चाहिँ डिटरमाइन गर्छ, उनीहरूले नियन्त्रण गरेका हुन्छ। अथवा त्यस्ता महिलाहरू चाहिँ आफ्नो परिवारको अनुमति बिना कहीँ पनि जान सक्दैन। यसले गर्दाखेरि उहाँ उनीहरू कममा छन् जस्तो लाग्छ। तर चाहिँ जो थोरै पढेका तर उच्च शिक्षा आर्जन नगरेका महिलाहरूलाई चाहिँ यस्ता किसिमका जोखिमहरूको बारेमा जानकारी पनि नभएको, अनि उनीहरूले चाहिँ अलिकति स्वतन्त्रता अनि अलिकति सहरिया जीवनको पनि स्वाद पाएको, त्यस्ता महिलाहरू चाहिँ छिट्टै फकाइ फुलाइमा प्रलोभनमा पर्न सक्ने भएको र अब आफू पनि अलिकति त्यति धेरै नजान्ने र घरका व्यक्तिहरूको चाहिँ नियन्त्रणमा पनि अलिक कम भएको महिलाहरू चाहिँ बढी जोखिममा परेका हुन् जस्तो लाग्छ मलाई।
जस्तो यस्तो अवस्थामा प्रदेश सरकार, स्थानीय सरकार, सङ्घीय सरकार छ, यो त यो पछिल्लो समयको तथ्याङ्क हेर्ने हो भने त बढ्दो छ। यसलाई रोकथाम गर्नका लागि, न्यूनीकरण गर्नका लागि कस्ता कार्यक्रम आवश्यक हुन्छ? कस्तो तपाईँ पनि एउटा महिला, जिम्मेवार महिला, एउटा महत्त्वपूर्ण ठाउँमा हुनुहुन्छ, यसलाई चाहिँ रोकथामका लागि चाहिँ कस्ता कस्ता कार्यक्रम ल्याइदिएको भए हुन्थ्यो, कसरी अगाडि बढेको भए यो रोकथाम रोकिन्छ, नियन्त्रण हुन्छ, न्यूनीकरण हुन्छ भन्ने जस्तो लाग्छ यहाँलाई?
अब यो मानव बेचबिखनको समस्या चाहिँ एउटा चाहिँ प्रदेशको एउटा राज्यको मात्रै नभएर एउटा चाहिँ विश्वव्यापी चाहिँ समस्या हो होइन, र एउटा निकै निकृष्ट कार्य हो। हाम्रो ऐनले पनि यसलाई एकदमै कडाईको रूपमा चाहिँ एकदमै यस्तो बेचबिखन गर्ने व्यक्तिहरूलाई चाहिँ कडा चाहिँ कानुनी व्यवस्थाहरू गरेको छ, सजायको व्यवस्था होइन। अब यसको रोकथाम र नियन्त्रणको लागि चाहिँ मुख्यतया चाहिँ हाम्रो चाहिँ दुईवटा पाटोमा चाहिँ हामीले यसलाई काम गर्नुपर्छ जस्तो। एउटा चाहिँ हामीले चाहिँ प्रिभेन्सनको काम, रोकथामका कार्यहरू चाहिँ गरिराख्नुपर्ने हुन्छ। यो चाहिँ रोकथामको कार्यहरू जनचेतनामूलक फैलाउने कामहरू एकचोटि फैलाएर यो चाहिँ हुँदैन, यसलाई चाहिँ निरन्तरता दिनपर्छ। आजको पिँढीलाई दिने, भोलिको पिँढीलाई, पर्सिको पिँढी, यो चाहिँ निरन्तर चाहिँ हामीले सचेतना फैलाउने किसिमका कार्यक्रमहरू चाहिँ गरिराख्नुपर्छ एउटा। अर्को भनेको चाहिँ त्यो बेचबिखन रोकथाम तथा नियन्त्रण गर्ने जुन निकायहरू छन् त्यो निकायहरूको चाहिँ क्षमता चाहिँ अभिवृद्धि गर्ने, जस्तो चाहिँ नेपाल प्रहरी हुनसक्छ, इन्भेस्टिगेसन गर्ने, त्यसै सीमामा बस्ने चाहिँ बस्ने हुनसक्छन् होइन, उहाँहरूको चाहिँ क्षमता अभिवृद्धि गर्नुपर्छ जस्तो लाग्छ। त्यो सँगसँगै चाहिँ हामीले चाहिँ रोजगारीका अवसरहरू पर्याप्त आफ्नै देशभित्र सिर्जना गर्ने, अहिले हामीले हेर्ने भने पहिला चाहिँ अब 3 जनामध्ये 2 जनाको चाहिँ यौन कार्यका लागि बेचबिखन हुने गर्थ्यो भने अहिले चाहिँ बेचबिखनको यसको डाइमेन्सनमा चाहिँ विविधता आएको छ। अहिले चाहिँ हामी यो अब टुरिज्म, सेक्सुअल टुरिज्मको कुराहरू आएको छ, त्यस्तै गरेर सांस्कृतिक कार्यक्रममा जाने नाममा बेचिएका छन्, रोजगारीका नाममा बेचिएका छन् होइन, त्यसै गरी शैक्षिक उपाधि आर्जन गर्न जाने व्यक्तिहरू बेचेका छन्। यसरी चाहिँ अहिले चाहिँ अब यो ट्रेन्डमा अलिकति फरक भएको हुनाले गर्दाखेरि हामीले चाहिँ बाहिर जाँदाखेरि पनि आफै पनि पब्लिकहरू जो चाहिँ बाहिर जाँदै हुनुहुन्छ उहाँहरू आफै पनि सचेत हुनपर्ने, कम्तीमा चाहिँ कुन देश जाँदैछौँ, कहाँ जाँदैछौँ, त्यहाँको सम्पर्क नम्बरहरू, आफ्नो चाहिँ कागजातहरू जानुपर्ने, र जाँदाखेरि चाहिँ कानुनी माध्यमबाट मात्रै हामीले चाहिँ यदि चाहिँ विदेश यात्रा गऱ्यौँ भने चाहिँ हामी चाहिँ अलिक बेचबिखन जोखिमबाट कम हुनसक्छ जस्तो लाग्छ। त्यसैले रोकथाम पनि गर्ने र त्यसका लागि उपयुक्त नीति कार्यक्रमहरू पनि ल्याउने र त्यो सँगसँगै अन्य हामीले चाहिँ सरकारवाला निकायहरूको चाहिँ क्षमता अभिवृद्धि गर्ने र स्वयं नागरिकहरूमा पनि एक किसिमको सचेतना फैलियो र 3 तहकै सरकारहरू बिचमा चाहिँ समन्वय र सहकार्य भयो भने चाहिँ यो मानव बेचबिखन तथा असर प्रसारको समस्याहरूमा केही न्यूनीकरण आउन सक्छ जस्तो लाग्छ।
हवस्, महत्त्वपूर्ण समयका लागि धन्यवाद।
हस्, यहाँलाई पनि धेरै धेरै धन्यवाद।
उहाँ हुनुहुन्थ्यो सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत जयन्ती गिरी। त्यस्तै यसै सन्दर्भमा हामीले सुदूरपश्चिम प्रदेशमा मानव बेचबिखनको अवस्था, जोखिम कस्तो छ भनेर माइती नेपालका कार्यक्रम संयोजक शिवचरण चौधरीलाई सोधेका छौँ। सुनौ उहाँसँग गरिएको यो कुराकानी।
हामीले विभिन्न कार्यक्रमका साथ चाहिँ यो मानव बेचबिखन विरुद्धको दिवस मनाउँदै आइराखेका छौँ। आज मात्र हाम्रो भर्चुअल उसमा चाहिँ जुम अन्तर्क्रिया थियो जुममा, र हामीले थुप्रै एक्टिभिटिजहरू चाहिँ प्लान गरेको अवस्था थियो, तर यो लकडाउनले गर्दा हामीले गर्न नसकेको अवस्था चाहिँ हो, र यसलाई अवसर बनाएर यो मानव बेचबिखनबाट जोखिममा परेका होइन पीडित प्रभावितहरूलाई सम्पूर्ण सेवा सुविधाहरू कसरी उपलब्ध गराउन सकिन्छ भन्ने सम्बन्धमा एउटा चाहिँ रेफरल नेटवर्क बनाउनसँग चाहिँ अन्तर्क्रिया गर्ने भनेर चाहिँ हामीले फेरि आइतबार पनि हामीले कार्यक्रम राखेको अवस्था चाहिँ छ, र रेडियो एफएम मार्फत पनि यहाँ कार्यक्रम भइरहेको अवस्था चाहिँ छ। अब हामीले यहाँ कैलालीमा चाहिँ रेडियो कार्यक्रम आफ्नो माइती नेपालले त गरेको छैन, अरू संस्थाले चाहिँ कार्यक्रमहरू चाहिँ यो के अरे मानव बेचबिखन विरुद्धको 14 राष्ट्रिय दिवसको अवसरमा चाहिँ विभिन्न कार्यक्रमहरू गरिरहेको अवस्था चाहिँ छ।
जस्तो पछिल्लो समय कैलालीको त्रिनगर भन्सा नाका र कञ्चनपुरको गड्डाचोकी नाका चाहिँ बढी प्रयोग भएको पाइन्छ, अहिलेको अवस्था के छ यो दुईवटा नाकामा चाहिँ?
खास गरेर यो नाका, यो मैले कैलालीको नाकामा हामीले खास गरेर यो भन्सार, त्रिनगर भन्सारमा गोरीबन्टी गोरीबन्टा भन्सारमा चाहिँ हामीले माइती नेपालले काम गरिरहेको अवस्था हो, र यहाँको अवस्थाको कुरा गर्दाखेरि चाहिँ यो चाहिँ सुदूरपश्चिमको हब होइन, एकदमै व्यापारिक दृष्टिकोणले पनि र विभिन्न दृष्टिकोणले राजनीतिक दृष्टिकोणले होइन यहाँ चाहिँ प्रदेशकै राजधानी भएको अवस्था र यहाँ चाहिँ ले गर्दा चाहिँ यहाँ मान्छेहरू जम्मै होइन धेरै के अरे यहाँबाट यो यहाँबाट दिल्ली पनि नजिक पर्ने त्यही भएर चाहिँ यो नाकालाई चाहिँ बढी जस्तो दलालहरूले चाहिँ युज गरेको पाइराखेको छौँ हामीले होइन। पछिल्लो हामीले केही उसको कुरा गर्दाखेरि चाहिँ आर्थिक वर्ष 75-76 चाहिँ 157 चाहिँ हामीले सीमा नाकाबाट चाहिँ उद्धार गरेर र फर्काए घर फर्काएको अवस्था चाहिँ छ र हाम्रो यो 76-77 आर्थिक वर्षमा चाहिँ हामीले करिब 100 यो लकडाउन परेर नत्र त्यो डाटा चाहिँ उस्तै सिनारियो चाहिँ होइन अलिकति 10-15 चाहिँ घटपट हुने अवस्था हुन्छ तर हामीले त्यो बन्दाबन्दीको अवस्थामा पनि हामीले 129 चाहिँ हामीले सिमानाकाबाट उद्धार गरेका थियौँ र अहिले चाहिँ लकडाउनको समयमा पनि अब लालहरू सक्रिय भएको आन्तरिक बेचबिखन पनि बढ्दै गएको कुरा चाहिँ हामीलाई जानकारीमा आएको अवस्था चाहिँ छ।
जस्तो यो सङ्ख्या हेर्ने हो भने पहिलेभन्दा बढ्दो छ कि घट्दो छ के छ?
अब पछिल्लो समयको कुरा गर्दाखेरि मानव बेचबिखनको स्वरूप चाहिँ परिवर्तन भइसकेको अवस्था चाहिँ छ। अब दलालहरूले विभिन्न तरिकाले होइन नजानिने तरिकाले यहाँसम्म कि बेचिएका महिलाले म आफै बेचिसकेँ भन्ने कुरा पनि थाहा नपाउने तरिकाले चाहिँ विभिन्न तरिकाले चाहिँ अब विभिन्न प्रविधिहरूको प्रयोग गरेर होइन चाहिँ बेचबिखन गरिरहेको अवस्था चाहिँ छ। अहिले विदेशी रोजगारको नाममा चाहिँ विदेशमा घरेलु श्रम लगायत होइन को लागि चाहिँ वेशवृत्तिको लागि होइन यौन शोषणका लागि चाहिँ बेचबिखन गरिरहेको अवस्था छ। अहिले चाहिँ तपाईँको मानव अङ्ग खरिद बिक्रीको लागि चाहिँ भइरहेको छ र अहिले एकदमै यो इन्डियामा चाहिँ महिलाहरूको यो चाहिँ चेक गराउने अनि त्यसपछि केटा भयो भने राख्ने के अरे केटी भयो भने होइन केटी भएको अवस्थामा चाहिँ उनीहरूलाई चाहिँ एबोर्सन गराउने क्युरेट गराउने गरेको पाइन्छ र त्यसले गर्दा चाहिँ महिलाहरूको सङ्ख्या एकदमै कम भएको अवस्था छ इन्डियामा पन्जाबतिर युपीतिर होइन राजस्थानमा अनि त्यहाँ चाहिँ यो नेपाली महिला बालबालिकाहरूलाई चाहिँ ललाइ फकाइ गरेर विभिन्न तरिकाले चाहिँ त्यहाँ पुर्याएर चाहिँ विवाहका लागि पनि बेचबिखन भइरहेको अवस्था चाहिँ छ।
कस्तो उमेर समूहका चाहिँ बढी छन् यसको?
यो विवाहका लागि चाहिँ तपाईँको प्राय चाहिँ यो 13-14 15 वर्ष होइन 16 वर्ष र 20-21 वर्षका पनि 25-26 वर्षका पनि अनि त्यो दुःख पाएका जो हुन्छन् महिलाहरू श्रीमानले दुःख दिएको होइन श्रीमानले छोडेको त्यस्ता महिलाहरूले पनि दलालहरूले टार्गेट बनाएर 30-35 वर्षका महिलाहरूलाई पनि दलालहरूले विभिन्न बाहनामा चाहिँ होइन के विवाहका लागि जबरजस्ती विवाहका लागि पनि बेचबिखन गरिरहेको अवस्था चाहिँ छ र आन्तरिक बेचबिखन पनि अहिले बढिसकेको अवस्था चाहिँ छ। दलालहरूले विभिन्न तरिकाले चाहिँ होइन उनीहरूलाई ट्र्यापमा पारेर चाहिँ अब होइन डोरी साँझमा होटेल रिसोर्टमा काम लगाउने भन्ने उसमा चाहिँ होइन डान्स बारमा काम लगाउने भनेर चाहिँ बेचबिखन आन्तरिक बेचबिखन पनि अहिले बढेको अवस्था चाहिँ देखिन्छ।
जस्तो सामाजिक सञ्जाल अनि बढ्दो वैदेशिक रोजगार पनि यसको कारण हो?
सामाजिक सञ्जालको पनि एकदमै दुरुपयोग भइरहेको अवस्था चाहिँ छ। दलाल चाहिँ बम्बई दिल्लीमा बसेको हुन्छ विदेशमा बसेको हुन्छ खाडी मुलुकमा उनीहरूले चाहिँ फेसबुक मार्फत होइन विभिन्न सञ्जालमा व्हाट्सएप मार्फत होइन अनि विभिन्न सञ्जालहरू छन् होइन भाइबर को प्रयोग गरेर ती माध्यमबाट चाहिँ उनीहरू दलालले चाहिँ विभिन्न प्रलोभन देखाउने होइन जस्तै अनलाइन जबको नाममा पनि होइन शिक्षित महिलाहरूलाई पनि फकाएर चाहिँ होइन कम्पनीमा काम लगाइदिने भनेर पनि बेचबिखन गरिरहेको अवस्था चाहिँ छ।
जस्तो अब यसलाई रोकथाम नियन्त्रण गर्नका लागि चाहिँ स्थानीय सरकार प्रदेश सरकार सङ्घीय सरकार छ यसले चाहिँ कस्तो कार्यक्रम ल्याउनुपर्छ कसरी यसलाई रोकथाम गर्नका लागि के गर्नुपर्छ जस्तो लाग्छ यहाँलाई?
अब यो अहिलेको 3 तहको सरकार छ अहिले 3 तहको सरकार आइसकेपछि हाम्रो कतिपय यो मानव बेचबिखन नियन्त्रणका लागि चाहिँ कानुनहरू बनेको छ होइन त्यो अहिले पनि संशोधन नभएको अवस्था चाहिँ छ नीतिहरू पनि छन् होइन कार्ययोजनाहरू छन् होइन नियमावली छ त्यो कुनै पनि अहिले पनि सही रूपमा पहिला पनि पहिले नै कार्यान्वयन नभएको अवस्थामा अहिले चाहिँ होइन तिन तहलाई चाहिँ सम्बोधन नगरेको अवस्था चाहिँ छ त्यो नीति कानुनले होइन त्यसलाई पनि संशोधन गर्नुपर्ने आवश्यकता छ र तिनै तहको सरकारलाई चाहिँ कसरी समन्वय सहकार्य अब त्यो केन्द्र लेभलले गर्ने कुराहरू चाहिँ छुट्टै होला होइन सङ्घीय स्तरमा होइन के अरे अनि त्यसपछि प्रादेशिक हिसाबमा चाहिँ पनि अब एउटा किसिमको कानुन चाहिँ बनाउनुपर्छ त्यही हिसाबले चाहिँ बजेट गर्नुपर्ने विनियोजन गर्नुपर्ने अवस्था हुन्छ र स्थानीय लेभलमा पनि बजेट विनियोजन गर्ने होइन अनि यो सक्रियता बढाउने स्थानीय लेभलमा स्थानीय लेभलले त अहिले धेरै काम गर्न सक्छ होइन जस्तै अब त्यो गृहहरू सेल्टर सञ्चालन गर्न सक्ने अब बजेट विनियोजन गरेर होइन डाटा सङ्कलन गर्न सक्ने वाडा स्तरमा चाहिँ गर्न सक्ने कहाँ कुन ठाउँको महिलाहरू बढी मिसिङ छन् कुन ठाउँका महिला के अरे बालबालिकाहरू साथै पुरुष पनि अहिले बेचबिखनमा परिरहेका छन् त्यो सबै डाटा सङ्कलन गर्ने अनि एक्चुअल डाटा चाहिँ राख्ने अनि उनीहरूको चाहिँ सबैको चाहिँ अवस्था कस्तो छ भनेर होइन जो मिसिङ छन् जो गायब छन् गाउँ घरबाट तिनीहरूको चाहिँ उ गर्यो भने त्यो पनि एकदमै प्रभावकारी हुन्छ र सबै समन्वय र सहकार्य होइन संस्थासँग पनि समन्वय सहकार्य गर्नु पऱ्यो अनि सबै जुन सरकारवाला छन् अनि कानुन कार्यान्वयन गर्ने निकायदेखि लिएर अनुसन्धान गर्ने निकायदेखि लिएर सबै सरकारवालाहरूसँग चाहिँ सबै स्थानीय तहदेखि लिएर प्रादेशिक लिएर सङ्घीयदेखि लिएर अनि त्यसपछि सरकारवालाहरूसँग पनि उत्तिकै हामीले समन्वय सहकार्य र जुन हाम्रो नीतिमा उल्लेख भएको कुराहरू चाहिँ त्यसमा पनि समन्वय सहकार्यले नै बढी जोड दिएको अवस्था चाहिँ छ र त्यो नीतिमा भएको कुरालाई पनि हामीले राम्रोसँग त्यो कार्यान्वयन गर्न सक्यो भने यो मानव बेचबिखनलाई चाहिँ न्यूनीकरण गर्न सकिन्छ।
हवस्, महत्त्वपूर्ण समयको लागि धन्यवाद।
हवस्, धन्यवाद।
उहाँ हुनुहुन्थ्यो माइती नेपालका कार्यक्रम संयोजक शिवचरण चौधरी।
कोरोनाबाट बच्नका लागि आम नागरिक निकै सचेत हुन आवश्यक छ। के गर्दा कोरोनाको संक्रमणबाट जोगिन सकिन्छ त? एक पटक ध्यान दिएर सुनौ है त।
हात नमिलाउने, त्यसको सट्टा नमस्कार गर्ने, साबुन पानीले पटक पटक हात धुने, अङ्कमाल नगर्ने, एक मिटर जति टाढै बस्ने, ज्वरो खोकी लागेको मान्छेसँग नसुत्ने, झ्याल ढोका बन्द गरेर सानो कोठामा धेरै जना नबस्ने, जङ्गली जनावरलाई नछुने र बिरामी घर पालुवा जनावरको सम्पर्कमा पनि नजाने, भिडभाडमा नजाने, कपडाको मास्कले प्रदूषण मात्रै रोक्ने भएकाले सकेसम्म सर्जिकल मास्कको प्रयोग गर्ने, खोकी ज्वरो र श्वास फेर्न गाह्रो भएको छ भने उपचार तथा परामर्शका लागि नजिकैको स्वास्थ्य कर्मीकोमा जाने।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक।
मानव अधिकार शिक्षा कार्यक्रमबारे राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्न हुन अनुरोध छ। हामीलाई पत्राचार गर्ने ठेगाना मानव अधिकार शिक्षा रेडियो कार्यक्रम, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी। हामीलाई धनगढी@insec.org.np पत्र पठाउन र facebook.com/insecradio कमेन्ट लेख्न सक्नुहुन्छ। मानव अधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय सकिएको छ। अर्को साता यसै समयमा हाम्रो भेट हुने नै छ। प्राविधिक साथी चक्र रोकाईलाई धन्यवाद दिँदै म निराजन परियारलाई पनि बिदा दिनुहोस्। नमस्कार।